दोस्तों, ऑस्ट्रेलिया एक बहुसांस्कृतिक देश है, लेकिन क्या ये बहुसांस्कृतिक रूप हमें ऑर्गेनाइजेशनल लेवल पे या इंडस्ट्री लेवल पे लीडरशिप में दिखाई देता है? ऑस्ट्रेलियन ह्यूमन राइट्स कमीशन की जुलाई 2016 में आई एक रिपोर्ट बताती है कि ऐसा बिल्कुल नहीं है। तो इसी बारे में हमने विस्तार से बातचीत करने के लिए बुलाया नीति विशेषज्ञ उस्मान डब्ल्यू चौहान को। उस्मान जी, SBS के हिंदी कार्यक्रम में आपका फिर एक बार स्वागत है।
मुझे फिर से बुलाने का बहुत शुक्रिया अमित साहब।
उस्मान जी, अब तक तो आपने AHRC की 2016 की ये लीडरशिप डाइवर्सिटी पे जो रिपोर्ट है आपने देखी ली होगी। सबसे पहले मैं आपसे ये जानना चाहूंगा कि सीनियर लेवल पे लीडरशिप में डाइवर्सिटी क्यों दिखाई नहीं देती है, विभिन्नता क्यों नहीं है?
बहुत अच्छा सवाल पूछा अमित साहब। दर हकीकत हम देखते हैं कि ये एक मल्टीकल्चरल सोसाइटी तो है, लेकिन जब आप चलते हैं किसी महकमे में या किसी गवर्नमेंट के अहम जगह पे या प्राइवेट कॉरपोरेशंस में, तो ऊंचे तबके पे आपको नजर आता है कि हमारे माइनॉरिटीज जो हैं उनकी कोई प्रेजेंस नहीं है। और ये एक बाय से फिक्र है, क्योंकि जो अहम फैसले होते हैं वो इस ऊंचे तबके पे ही किए जाते हैं, तो उसमें माइनॉरिटीज की इनपुट बहुत कम होती है। अगर आप देखें तो प्राइवेट कंपनीज ASX इंडेक्स में जो 200 कंपनीज हैं उनमें यूरोपियन जो हैं और एंग्लो सैक्सन वगैरह मिला के 95% हैं
जी।
तो सिर्फ 5% जो हैं वो नॉन यूरोपियन हैं
जी।
और ये तो प्राइवेट सेक्टर हो गया, लेकिन अगर आप आपके विफाकी महकमे देखें, फेडरल एजेंसीज एंड मिनिस्ट्रीज, उसमें तो सिफर फीसद प्रेजेंस है माइनॉरिटीज की। मैं इसमें इंडिजिनस लोगों की बात नहीं कर रहा, मैं इमिग्रेंट्स वगैरह की एथनिक बैकग्राउंड की बात कर रहा हूँ। अगर आप पार्लियामानी शोबों में देखें, फेडरल पार्लियामेंट में, तो वहां पर सिर्फ 4% हैं
जी।
तो आप कह लें कि 96% जो हैं वो यूरोपियन हैं या उनमें 2% इंडिजिनस हैं। और उसके बाद अगर आप यूनिवर्सिटीज में देखें तो अभी हमारे एक वाइस चांसलर हैं जो इंडियन ओरिजिन से हैं और वो भी कनाडा से ही आए थे, वो यूनिवर्सिटी ऑफ कैनबरा में हैं। इनके अलावा वहाँ कोई भी प्रेजेंस नहीं है, कोई भी हाजिरी नहीं है माइनॉरिटीज की। तो इन अहम शोबों में, प्राइवेट सेक्टर, सियासत, विफाकी महकमे और यूनिवर्सिटीज, यहाँ पर बिल्कुल कोई प्रेजेंस नहीं है तकरीबन माइनॉरिटीज की, और ये मेरे लिए बाइस से फिक्र है
जी। अगर प्रेजेंस है भी तो आप हाथ पे गिन सकते हैं इन लोगों को। लेकिन जहां तक मल्टीकल्चरलिज्म या बहुसांस्कृतिकवाद की बात करें तो उसको एज ए सोशो कल्चरल बेनिफिट के तौर पे ज्यादा देखा जाता है। आपको लगता है कि उसके सोशो कल्चरल के अलावा फाइनेंशियल बेनिफिट्स भी हो सकते हैं इस विभिन्नता के?
बेशक, हम आमतौर पर सिर्फ सोशियो कल्चरल या मॉरल बेसिस पे कहते हैं कि ये इखलाकी बुनियाद पे एक अच्छी चीज है, लेकिन इसको इस तरह नहीं देखना चाहिए। सिर्फ इन कंपनीज को और इन इदारों को इस तरह से बताना चाहिए कि इसके फाइनेंशियल बेनिफिट्स भी होते हैं और एफिशिएंसी के भी बेनिफिट्स होते हैं, और बड़े सख्त बेनिफिट्स होते हैं, काफी आला तबके के होते हैं।
जैसे कि
आप देखें तो जेंडर डाइवर्सिटी के लिए जो कंपनीज ज्यादा जेंडर डाइवर्सिटी को अपनाती हैं उनकी तकरीबन 15% जायद परफॉर्मेंस बेहतर होती है फोर्थ यानी लोअर क्वार्टाइल के मुकाबले में। यानी जो बेहतर परफॉर्म करती हैं उनकी जेंडर इक्वालिटी तकरीबन 15% ज्यादा फाइनेंशियल परफॉर्मेंस में भी ट्रांसलेट होती है
जी।
और ये तो सिर्फ जेंडर है। अगर आप एथनिक डाइवर्सिटी को देखें तो ये 35% ज्यादा इजाफा होता है फाइनेंशियल परफॉर्मेंस में बेहतरीन कंपनीज में और कमजोर कंपनीज में। तो एथनिक डाइवर्सिटी की अगर 35% ज्यादा इजाफा होता है तो शायद इसको फाइनेंशियल बेनिफिट्स पे ही अपनाना चाहिए, सिर्फ इखलाकी बुनियाद पे नहीं डालना चाहिए।
उस्मान जी, ये जानना चाहूंगा कि फाइनेंशियल बेनिफिट्स तो हैं, पर इसके क्या कुछ नेगेटिव इफेक्ट्स भी हो सकते हैं अगर लोग कल्चरल डाइवर्सिटी को अपनी ऑर्गेनाइजेशन के लीडरशिप लेवल पे नहीं लगाएं?
बिल्कुल, अगर इसको सीरियसली नहीं लिया जाता तो इसके बहुत सख्त मनफी असरात भी होते हैं, कॉस्ट भी होती हैं। आप देखें तो आम तौर पे अगर एक डिस्क्रिमिनेशन केस आता है किसी कंपनी के खिलाफ तो वो उसकी आम कॉस्ट होती है $55,000 उसको सेटल करने में, $55,000। तो ये तो बहुत सख्त कॉस्ट हो जाती है अगर केस हो जाए। लेकिन जाती तौर पे भी जो लोग इसका शिकार होते हैं, आपके सामने जिन्होंने ये तकलीफ अपनी आम जिंदगी में भी देखी है, अपने काम में वो डिस्क्रिमिनेशन का शिकार अगर हुए हैं, تو جو 70% ورکرز ایکسپوز ہوتے ہیں اس طرح کے تعصبات پہ, ڈسکریمنیشن پہ, وہ پھر ٹرن اوور یا ایبسنٹیزم یا لو جاب سیٹسفیکشن بھی اظہار کرتے ہیں. وہ پھر یا تو کوئی اور جاب ڈھونڈنے کی کوشش کرتے ہیں یا ان کی پروڈکٹیویٹی پہ اثر ہوتا ہے کیونکہ وہ تکلیف میں ہوتے ہیں ڈسکریمنیشن کی وجہ سے.
جی عثمان جی, آپ تو نیتی وشیشجھ ہیں, آپ شودھ بھی کر رہے ہیں اسی وشے کے اوپر, تو میں جاننا چاہوں گا کہ آسٹریلیا میں کس طریقے کے قانون ہیں کلچرل ڈائیورسٹی کو لاگو کرنے کے لیے بزنس آرگنائزیشن میں, اگر ہیں تو کیا ہیں, اگر نہیں ہیں تو کیوں نہیں ہیں, اور کیا کیا جانا چاہیے؟
بالکل, آپ دیکھیں تو آسٹریلیا میں ایک خاص قانون جو ہے وہ نہیں ملا جاتا جو کہ دوسرے ممالک میں امریکہ کی طرح نظر آتا ہے. اس کو کہتے ہیں امپلائر انفارمیشن رپورٹ آن ڈائیورسٹی. تو ہر کمپنی جس کے 100 سے زائد ملازمین ہیں, امپلائیز ہیں, ان کو ایک رپورٹ درج کرنی پڑتی ہے کہ ان کی ڈائیورسٹی کے کیا پروگرام ہیں. یونائیٹڈ کنگڈم میں بھی ایک اینٹی ڈسکریمنیشن لا ہے جو کہ پبلک اتھارٹیز کو بتاتی ہے کہ یہاں کیا کیا اپرچونیٹیز ہیں ڈائیورسٹی کے لحاظ سے, اور اس قسم کی رپورٹ آسٹریلیا میں لاگو نہیں کی گئی قوانین میں. اس کی سخت ضرورت ہے. تو جو سب سے اہم ڈائیورسٹی رپورٹ ہوتی ہے پرائیویٹ کمپنیز اور ان اداروں کی, ان کو ضرورت ہے کہ وہ بتائیں کہ ان کے ڈائیورسٹی پروگرامز کیا ہیں, کیونکہ اگر ان کو یہ نہیں کیا جاتا تو پھر ان کو اس ٹائپ کا پریشر, اس ٹائپ کا دباؤ نہیں نظر آتا کہ وہ اپنی ڈائیورسٹی کو انہینس کریں, کیونکہ کوئی کانٹیکٹ نہیں ہوتا ان کے پاس.
جی
اس کے علاوہ میں کہنا چاہوں گا کہ جو ریشل بائس ہے ابھی, یہ جو ہے تعصبات ہیں نسل پرستی کے, وہ بہت سخت ہیں. تو اگر آپ دیکھیں تو پچھلے 12 مہینوں میں, اور یہ 2015 کی رپورٹ کے مطابق ہے, پچھلے 12 مہینے میں 15% آسٹریلینز جو ہیں انہوں نے کسی قسم کا نسل پرست تعصبات کا شکار ہوئے ہیں, 15%.
چلتے چلتے عثمان جی, تین چیزیں ایسی جو بدل سکتی ہیں پوری پرستھتی.
میں یہ عرض کرنا چاہوں گا اس میں کہ اوپر تو لیڈرشپ پہ بہت سخت ضرورت ہے کہ وہ اس نظریے سے دیکھیں کس طرح چیزیں بدلنی چاہیے.
جی.
پھر اس کے ساتھ ساتھ سسٹمز بھی بدلنے چاہیے. آپ کے ڈیٹا, آپ کی رپورٹس, آپ کے سسٹمز اور پروسیجرز, اس میں بھی کافی چیزیں بدلنی پڑیں گی پازیٹیو طریقے سے. اور اس کے ساتھ ساتھ جب یہ دونوں چیزیں ہوں گی تو پھر کلچر پہ بھی کام کرنا پڑے گا, بائس اور پروفیشنل ڈیولپمنٹ اور اس ٹائپ کے جو ہیں پروگرامز, وہ کلچر پہ. اور آپ کو پتا ہے کہ کلچر سب سے مشکل سے تبدیل ہوتا ہے. لیڈرشپ تو آپ بدل سکتے ہیں, سسٹمز بھی آہستہ آہستہ بدل ہی جاتے ہیں, لیکن کلچر سب سے خاص چیز ہوتی ہے. اگر آپ لیڈرشپ, سسٹمز اور کلچر کو دیکھیں ساتھ ساتھ, تو پھر وہ تبدیلیاں آرام سے آتی ہیں. اور اس میں سب سے اہم بات یہ ہوگی کہ جو اہم سٹیک ہولڈرز ہیں وہ اس کو ایک پرسنل لیول پہ آبجیکٹیو سمجھیں. اور اس میں یہ عرض کرنا چاہوں گا کہ ریشل ڈائیورسٹی میں تو یہ ذرا مشکل ہوتا ہے, لیکن جینڈر ڈائیورسٹی میں یہ نظر آتا ہے. تو جب پرسنل سٹیک ہوتا ہے لیڈرشپ کا, تو پھر سسٹمز اور کلچر بدلنا زیادہ آرام سے ہوتا ہے.
عثمان جی, ایس بی ایس ہندی میں اپنا سمے دینے کے لیے, ہم سے بات چیت کرنے کے لیے بہت بہت شکریہ.
آپ کا بھی بہت شکریہ عامر صاحب.